صحبتِ علماء میں آ کر سیکھو باتیں علم کی۔
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ۔ مدری چینل کے ناظرین، پروگرام علم کی باتیں، اس میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کے علم میں برکتیں عطا فرمائے، ہمارے علم میں اضافہ فرمائے، اور جو کچھ ہم علم کی باتیں سیکھتے ہیں سمجھتے ہیں، اللہ مجھے آپ کو اس پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ اول تاخر ہمارے ساتھ اس پروگرام میں آپ شامل رہیے، اور انشاءاللہ العزیز آج بالخصوص سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ آپ کی خلافت کے حوالے سے بہت سی انشاءاللہ باتیں کریں گے۔ آپ جب خلیفہ بنے، صحابہ نے کس انداز سے آپ کی اس خلافت کو قبول کیا، آپ کی بیعت بھی کی، آپ مصلی امامت پر بھی پہنچے، اور اس کے ساتھ ساتھ مصلی امامت تو آپ نے رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کی حیات طیبہ میں ہی آپ اس پر فائز تھے، اور وہ ذمہ داری آپ ادا کر رہے تھے، اور پھر رسول اللہ صلی اللہ علیہ وسلم کے وصال مبارک کے بعد باقاعدہ بطور خلیفہ آپ مسلمانوں کے امور اس کو بھی آپ دیکھ رہے ہیں، اور ساتھ ساتھ جو دینی امور ہیں، نمازیں وغیرہ، تو اس کے لیے بھی آپ مصلی امامت پر موجود رہتے۔ تو انشاءاللہ اس حوالے سے گفتگو کریں گے۔ ہمارے ساتھ مفتی محمد سجاد صاحب ہیں، حضرت آپ کو خوش آمدید کہتے ہیں، اور انہی کے ساتھ مفتی جمیل صاحب ہیں، حضرت آپ کو بھی خوش آمدید کہتے ہیں۔ ابتداءً درود پاک کی فضیلت ہمارے پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم علی شان ہے، ان اول الناس بی یوم القیامہ اکثرہم علیہ صلاتاً، فرمایا قیامت کے دن میرے قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود بھیجتا ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاتاً وسلاماً علیکہ یا سیدی یا رسول اللہ۔ سجاد صاحب، حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ آپ کا ذکر خیر آتا ہے، تو آپ تو ویسے ہی اول اول ہیں کئی معاملات میں، اسلام لانے کے اعتبار سے، ابتدائی مبلغین کے اعتبار سے، دین کے داعی کے اعتبار سے، رسول اللہ صلی اللہ علیہ وسلم کے خادم ہونے کی حیثیت سے، آپ کے ساتھ سفر میں، حضر میں، نبی پاک صلی اللہ علیہ وسلم کی صحبتیں پانے والے صدیق اکبر رضی اللہ تعالیٰ عنہ، جو ہر اعتبار سے اول اول ہیں، اور مسلمانوں کے خلیفہ بھی اول صدیق اکبر رضی اللہ تعالیٰ عنہ، کیا کہیں گے؟
الحمدللہ رب العالمین، والصلاة والسلام علی سید المرسلین۔ حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ ہر معاملے میں اول، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی بالخصوص نیابت یعنی آپ کے نائب ہونے میں بھی آپ سب سے اول ہیں۔ حضور صلی اللہ تعالی علیہ وسلم کے بعد بغیر کسی فاصلے کے بلا فصل حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ خلیفہ ہیں،
سبحان اللہ،
اور آپ کی خلافت پر تمام صحابہ کرام، تمام امت کا اجماع ہے، تمام متفق ہیں، اور تمام نے اتفاقی طور پر حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کو اپنا خلیفہ مقرر کیا، آپ کے ہاتھ پر بیعت فرمائی۔
بالاتفاق آپ خلیفہ
ہوئے، بالاتفاق آپ خلیفہ ہوئے، کہ جب نبی کریم صلی اللہ تعالی علیہ وسلم کا وصال پاک ہوا تو اس وقت حالات صحابہ پر شدت غم کی وجہ سے بڑے کٹھن حالات تھے۔
ظاہر بانی اسلام اور رسول اللہ صلی اللہ علیہ وسلم کا دنیا سے پردہ فرمانا، وصال فرمانا ایک بہت بڑا عظیم سانحہ تھا۔
جی، اس وقت مسلمانوں کو سنبھالنا اور اس وقت صبر کے ساتھ کھڑے ہونے میں بھی پہلے نمبر پر حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ تھے۔ صحابہ پر یہ حالت تھی غم کی کیفیت میں، سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کے بارے میں آیا کہ آپ یہ فرما رہے تھے کہ جس نے یہ کہا کہ محمد صلی اللہ تعالی علیہ وسلم کا انتقال ہو گیا، میں اس کی گردن اس کے تن سے جدا کر دوں.
یعنی یہ سننا بھی نہیں گویا,
یہ سننا بھی گوارا نہیں کرتے تھے. حضرت سید صدیق اکبر رضی اللہ تعالیٰ عنہ اس وقت مدینہ شہر سے باہر تھے, نواحی علاقے میں آپ کا گھر تھا. آپ کو جب اطلاع ملی تو آپ فوراً وہاں سے حجرہ مبارک میں حاضر ہوئے, اور سرکار صلی اللہ تعالیٰ علیہ وسلم کے چہرے اقدس پر چادر تھی. حضرت سید صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے سرکار کے چہرے انور سے چادر کو ہٹایا اور سرکار صلی اللہ تعالیٰ علیہ وسلم کی پیشانی پر بوسا دیا اور فرمایا کہ آپ پر میرے ماں باپ قربان ہوں. اور اس کے بعد آپ باہر تشریف لے آئے اور آپ نے صحابہ کی حالت ملاحظہ فرمائی تو ایک عجیب اضطراب تھا, صحابہ پر ایک عجیب غم کا پہاڑ یوں سمجھے کہ گر پڑا. حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کو اللہ پاک نے صبر عطا فرمایا. آپ نے گویا کہ پوری ہمت جمع کر کے آپ نے صحابہ کو جمع کیا اور ان کے سامنے آپ نے ایک خطبہ ارشاد فرمایا. وہ آپ کا ایسا خطبہ تھا کہ صحابہ کے دلوں میں قرار آ گیا.
اللہ اکبر.
اور حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ نے قرآن پاک کی آیت تلاوت کی کہ اگر محمد صلی اللہ تعالی علیہ وسلم آپ سے تشریف لے جائیں یعنی رحلت فرما جائیں تو آپ سے پہلے بھی رسول آئے اور ظاہری پردہ فرمایا. تو جب اس آیت کو آپ نے تلاوت کیا تو صحابہ یہ کہتے ہیں کہ ہمیں ایسا لگا کہ یہ آیت آج ہم نے سنی ہے.
اللہ اکبر.
اور حضرت سیدنا صدیق اکبر نے جو استدلال کیا اور پھر صحابہ کو یہ تسلی دی کہ یہ جو لمحہ ہے یہ آنا ہے, انبیاء پر بھی آنا ہے اور یہ حقیقت ہے اور اس کو آپ کو تسلیم کرنا پڑے گا.
ماشاءاللہ. سجاد صاحب, یہ تو حدیث میں روایات میں واضح طور پر موجود ہے کہ سرکار صلی اللہ علیہ وسلم نے انہیں اپنی زندگی میں ہی اپنا وزیر فرمایا, انہیں بھی وزیر فرمایا, حضرت عمر رضی اللہ تعالیٰ عنہ ان کو بھی وزیر فرمایا, اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی حکومت کہیں کہ زمین پر بھی آسمانوں پر بھی ہے.
سبحان.
اور زمین پر آپ کے وزیر یہ دو خلفاء ہیں, ابو بکر صدیق اور عمر فاروق رضی اللہ تعالی عنہما, اور آسمانوں پر آپ کے وہ دو وزیر جو ہیں وہ اللہ کے فرشتے ہیں, حضرت جبریل علیہ السلام اور حضرت میکائیل علیہ السلام. یہ آسمانوں پر آپ صلی اللہ علیہ وسلم کے وزیر ہیں. تو نبی پاک علیہ السلام کی حکومت وہ زمین پر بھی ہے, آسمان پر بھی ہے. اب ظاہری طور پر پھر آگے جو خلافت کے سلسلہ بڑھا, تو سجاد صاحب کیسے یہ انتخاب اور اس انتخاب کے کچھ مراحل کیا تھے؟
جی, اس انتخاب کے مراحل کچھ یوں تھے کہ جب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ظہری وصال فرمایا تو اب مسلمانوں کے امور چلانے کے لیے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے نائب کی ضرورت تھی کہ کس کو مقرر کیا جائے. ویسے تو تمام صحابہ حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی بزرگی پر, آپ کی افضلیت پر, سرکار صلی اللہ تعالیٰ علیہ وسلم کے نائب ہونے کی حیثیت سے بھی تمام کے ذہنوں میں یہ بات واضح تھی. ہوا کچھ یوں کہ انصار نے بھی اس کے اوپر غور و فکر کرنا شروع کیا کہ کس کو خلیفہ مقرر کیا جائے, کیونکہ انصار کی ایک جماعت تھی اور مدینۃ المنورہ یہ انصار کا شہر تھا اور بکثرت صحابہ انصار میں سے تھے. تو انہوں نے بھی سقیفہ بنی سعدہ, یہ ایک چبوترہ تھا, تو اس کے اوپر جو ہے وہاں پر اجلاس ہوا انصار صحابہ کا. حضرت سیدنا صدیق اکبر, فاروق اعظم, حضرت ابو عبیدہ بن جراح رضی اللہ تعالیٰ عنہ اور دیگر مہاجرین صحابہ یہ مسجد نبوی شریف میں موجود تھے. تو ان کو اطلاع ملی کہ ایک اس طرح کا اجلاس ہو رہا ہے کہ جس میں امور خلافت کس کے سپرد کیے جائیں, اس پر گفتگو ہو رہی ہے. تو فاروق اعظم رضی اللہ تعالیٰ عنہ اور صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے مشورہ کیا اور فرمایا کہ ہمیں شرکت اس میں کرنی چاہیے تاکہ ہم بھی اس میں شریک ہو جائیں. تو تین صحابہ شیخین یعنی حضرت سیدنا صدیق اکبر, فاروق اعظم اور حضرت ابو عبیدہ بن جراح رضی اللہ تعالیٰ عنہ، یہ تینوں سقیفہ بنی سعدہ میں تشریف لے گئے. وہاں پہ حضرت سعد رضی اللہ تعالیٰ عنہ جو انصار صحابہ کے سردار تھے وہ وہاں پر موجود تھے، چادر اوڑی ہوئی تھی. پھر وہاں پر کچھ منظر یہ تھا کہ جب اس پر یوں سمجھے ڈیبیٹ ہوئی کہ امور خلافت کس کے سپرد کیے جائیں، تو انصار میں سے ایک شخص کھڑا ہوا، انہوں نے انصار کے فضائل بیان کیے کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کا لطف و کرم انصار پر کیسا تھا، انصار نے کس طرح دین میں اپنی معاملات پیش کی، اور پھر جو ہے وہ جب مہاجرین کے ساتھ ان کا کیسا تعلق اور ان کو اپنے گھر وغیرہ سامان سب پیش کر دیا، ان چیزوں کو بیان کیا. تو فاروق اعظم رضی اللہ تعالی عنہ اور یہ سب صحابہ سنتے رہے. جب وہ خاموش ہوئے تو فاروق اعظم رضی اللہ تعالی عنہ نے ارادہ کیا کہ ان کو جواب دیں. تو حضرت سیدنا صدیق اکبر نے آپ کا ارادہ دیکھتے ہوئے فرمایا کہ آپ نے نہیں بولنا، اس لیے کہ کہیں ایسا نہ ہو کہ آپ کوئی تلخ بات کہہ دیں اور بدمزگی ہو جائے. تو اس لیے فاروق اعظم رضی اللہ تعالیٰ عنہ کے مزاج سے آپ واقف تھے، تو صدیق اکبر نے ان کو خاموش کرا دیا. پھر آپ خود جو ہے وہ خطبے کے لیے کھڑے ہوئے. اس وقت لوگوں کے جو دلوں میں اضطراب تھا، ان کو ان کو فلاں کو بنا دیا جائے، آپ نے ایک ایسا عظیم الشان اور دلوں کو اطمینان دینے والا خطبہ ارشاد فرمایا کہ سارے صحابہ کے دل مطمئن ہو گئے اور سب آپ کے خلیفہ ہونے پر بھی راضی ہو گئے. آپ نے سب سے پہلی بات تو یہ فرمائی، آپ نے انصار اور مہاجرین سے خطاب کرتے ہوئے فرمایا کہ آپ نے فرمایا کہ دیکھیں اللہ پاک نے اہل عرب میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو مبعوث فرمایا، سرکار صلی اللہ تعالیٰ علیہ وسلم کی قوم نے جس طرح سرکار صلی اللہ تعالیٰ علیہ وسلم کو اذیتیں پہنچائیں، جس طرح انکار کیا، تو اللہ پاک نے انہی لوگوں میں سے چند لوگوں کو سرکار کا معاون اور مددگار بنایا جنہوں نے قوم کی اذیتیں سہیں، تکلیفیں برداشت کیں، اس وقت جب سرکار صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ ظاہری طور پر کوئی بھی ساتھ کوئی نہیں تھا. تو یہی چند رفقات ہیں مہاجرین کہ جنہوں نے سرکار صلی اللہ تعالیٰ علیہ وسلم کا ساتھ دیا اور اللہ پاک نے اس کو وسعت عطا فرمائی ان چند سے، پھر اتنے صحابہ کرام رضوان اللہ تعالیٰ علیہ اجمعین بن گئے. اور پھر اللہ پاک نے جو ہے وہ انصار کو یہ عزت عطا فرمائی کہ سرکار ان کے ہاں تشریف لے ہے، اور پھر سرکار نے آپ لوگوں کو اپنا وزیر بنایا. پھر حضرت صدیق اکبر نے انصار کے فضائل بیان کیے اور وہ احادیث بیان کی جو سرکار نے جو ہے وہ انصار کے بارے میں بیان کی. پھر آپ نے فرمایا کہ دیکھیے کہ جنہوں نے اول طور پر سرکار صلی اللہ تعالی علیہ وسلم کا ساتھ دیا، تکلیفیں برداشت کی، وہ اس بات کے زیادہ حقدار ہیں کہ خلیفہ ان میں سے ہونا چاہیے. تو آپ نے یہ خطبہ ارشاد فرمایا، انصار کے فضائل بھی بیان کیے، مہاجرین کی گویا کہ فضیلت کو بھی آپ نے ثابت کر دیا. اور پھر آپ نے حضرت سعد سے مخاطب ہوتے ہوئے ارشاد فرمایا کہ اے سعد، آپ کو یاد ہے کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ آئمہ قریش میں سے ہوں گے. تو حضرت سعد نے عرض کی کہ ہاں مجھے معلوم ہے، اور سرکار نے یہی فرمایا کہ آئمہ قریش میں سے.
اور کیا کمال محبت صحابہ کی بھی. پھر اس کے بعد جیسے یہ ایک واضح دلیل سامنے آئی اور بات آئی کہ سرکار علیہ السلام نے یہ فرما دیا، تو پھر سب نے اسی کو کہا.
آپ دیکھیے نا صدیق اکبر کی عاجزی. پھر صدیق اکبر نے خطبہ فرمانے کے بعد یہ نہیں فرمایا کہ مجھے خلیفہ
مجھے بنا دیا جائے،
آپ نے فرمایا کہ میں قریش کے دو بہترین مرد تمہارے سامنے پیش کر رہا ہوں، ان میں سے جس کو چاہو آپ اپنا خلیفہ بنا لو. یہ حضرت ابو عبیدہ بن جراح ہے اور یہ فاروق اعظم رضی اللہ
اکبر.
حضرت فاروق اعظم رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ جب سیدنا صدیق اکبر نے میرا نام لیا تو مجھے یہ لگا کہ بغیر کسی گناہ کے میری گردن اڑا دی جائے، یہ میرے لیے آسان ہے.
اللہ اکبر، یعنی اتنی بڑی ذمہ داری،
اتنی بڑی ذمہ داری، یہ میرے لیے بہت مشکل تھی. آپ نے فرمایا کہ آپ رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کے صاحب ہیں. فاروق اعظم نے فرمایا آپ سرکار کے ساتھی ہیں، ہم سب سے افضل اور بہترین ہیں، تو آپ کی موجودگی میں میں کیسے بن سکتا ہوں. تو آپ نے فرمایا کہ لئیے اپنا ہاتھ، میں آپ کے ہاتھ پر بیعت کرتا ہوں. تو سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے پہلے بیعت کی، پھر اس کے بعد حضرت ابو عبیدہ بن جرہ، پھر تمام جو انصار وہاں پر موجود تھے سب نے حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے ہاتھ پر بیعت کی. یہ خصوصی بیعت تھی جو وہاں پر ہوئی. پھر عمومی بیعت اس وقت ہوئی کہ جب سیدنا صدیق اکبر دوسرے دن مسجد نبوی میں تشریف لائے تو فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی طرف مخاطب ہوتے ہوئے ارشاد فرمایا، آپ ان کو جانتے ہیں، یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے تمام معاملات میں آپ کے ساتھ رہے، آپ کے ساتھی ہیں، ہم سب سے افضل اور سب سے بہترین ہیں، تو آپ سب لوگ ان کے ہاتھ پر بیعت کر لیجیے. تو اس وقت بیعت عامہ جو ہے، یعنی تمام لوگوں نے پھر بیعت عامہ کی، آپ کے ہاتھ پر بیعت کی اور آپ کو خلیفہ منتخب کیا گیا.
یوں پھر آپ رضی اللہ تعالیٰ عنہ کی بیعت کا سلسلہ ہوا اور بیعت عامہ ہوئی کہ سب لوگ یہ وہاں آ کر حاضر ہوئے، آپ کی نمازیں بھی آپ کے پیچھے پڑھتے اور آپ کو خلیفہ بھی تسلیم کیا. جمیل صاحب، چیلنجز بھی بہت تھے اس وقت، نئے نئے فتنے بھی ایک طرح طرح کے وہ بھی اپنے سر اٹھا رہے تھے، اور ایسے موقع پر کئی ایسی چیزیں کہ جو سرکار صلی اللہ علیہ وسلم کچھ کہہ کر گئے ہوئے، کچھ لشکر روانہ بھی کیے ہوئے ہیں اب، اور ساتھ ساتھ دیگر یہ چیزیں تھیں سامنے، چیلنجز تھے، کیا تھے اس وقت، کیا کیفیت؟
حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ جس وقت منصب خلافت پر فائز ہوئے تو آپ کی خلافت میں مسلمانوں کو اور دین اسلام کو بہت سارے چیلنجز کا سامنا تھا. نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کے وصال ظاہری کے بعد کچھ قبائل کا دین اسلام سے پھر جانا، کچھ لوگوں کا زکوٰۃ کی فرضیت سے انکار کر دینا کہ زکوٰۃ فرض نہیں ہے. صدیق اکبر رضی اللہ تعالی عنہ نے ان مانعین زکوٰۃ کا بھی پیچھا کیا، تعاقب کیا، اور دین اسلام کی جو بنیاد پانچ ارکان پہ رکھی گئی جن میں زکوٰۃ کا فعل بھی شامل ہے، زکوٰۃ کی ادائیگی بھی شامل ہے، تو اس رکن کو ایک طبقہ وہ انکار کر رہا تھا، ایک رخنا دین اسلام کے اس رکن میں آ رہا تھا، تو صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے اس ستون کو مضبوط کیا اور زکوٰۃ کی فرضیت کو واضح طور پر امت پر ظاہر کر دیا کہ زکوٰۃ جس طرح نماز فرض ہے ایسے ہی زکوٰۃ بھی فرض ہے. اگر رسول اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے دور مبارک میں اگر کوئی اتنا اتنا مال بھی زکوٰۃ میں دیا کرتا تھا تو اس وقت بھی زکوٰۃ فرض ہونے کی صورت میں اس سے وہ مال لیا جائے گا. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں ایک بہت بڑا جو فتنہ تھا وہ ایک جھوٹے نبوت کے دعوے دار مسیلمہ کذاب کا فتنہ تھا، اور وہ اتنا سخت فتنہ تھا کہ جس فتنے کا اثر لوگوں کے ایمان پر پڑ رہا تھا کہ اللہ تبارک عقیدہ ختم نبوت ہے. قرآن پاک میں واضح طور پہ رسول اکرم صلی اللہ علیہ وسلم کا خاتم النبیین ہونا بیان فرما دیا گیا، آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم خاتم النبیین کی تفسیر فرما چکے لا نبیہ بعدی، اور اس پہ واضح طور پہ فرامین ہے کہ نبوت و رسالت کا سلسلہ منقطع ہو چکا، اب نہ میرے بعد کوئی نبی ہوگا نہ میرے بعد کوئی رسول ہوگا. تو یہ واضح احادیث کریمہ ہیں، قرآن پاک کی آیت ہے. اب مسیلمہ کذاب کا جو فتنہ تھا وہ رسول اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے وصال ظاہری کے بعد اور زیادہ مضبوط ہو کر سامنے آتا ہے. جو جو مسیلمہ کذاب کو نبی مانتا گیا وہ دائرہ اسلام سے خارج ہوتا چلا گیا. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے پھر مدینہ منورہ سے صحابہ کرام علی مردوان کا ایک لشکر اس مسیلمہ کذاب کے فتنے کی سرکوبی کے لیے روانہ فرمایا، اور اللہ کے کرم سے دور صدیقی کے مختصر ترین خلافت کے دور میں ہی وہ فتنہ مسیلمہ کذاب ختم ہو گیا، وہ ہلاک و برباد ہوا. اور اس طرح حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے چونکہ جو منہج نبوت ہے سرکار دو عالم صلی اللہ علیہ وسلم کا جو اسوہ مبارکہ ہے اس کے مطابق امت کو محفوظ رکھا، بچایا، اور دین اسلام کے جو احکامات تھے وہ امت تک پہنچائے. اور آپ کی جو اہمیت ہے وہ اتنی مسلمہ ہے کہ حضرت مولا علی کرم اللہ تعالیٰ وجہہ الکریم جیسی ہستی بھی حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی کتنی محافظ ہے، کتنی آپ کی جان کی حفاظت چاہتی ہیں. وجہ کیا ہے कि सरकारी दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम के साथ जिंदगी का एक बड़ा हिस्सा जिस हस्ती को गुजारने का मौका मिला है वो सैयदना सिद्दीक अकबर रज़ियल्लाहु तआला अन्हु की हस्ती है। तो यूँ आप सल्लल्लाहु तआला अलैहि वसल्लम की मईयत रफाकत इनको इस्लाम कबूल करने से पहले ही हासिल थी, और जब हुजूर ने इस्लाम पेश किया तो आपने बिला तरद्दुद हुजूर पर ईमान लेकर आए। फिर यहाँ तक कि आप सल्लल्लाहु तआला अलैहि वसल्लम के साथ सफ़र हजर का एक तवील वक्त आप रहा करते थे। तो हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु अपने दौरे खिलाफत में एक जगह किस्सा नामी है, वहाँ पर जब आपने लश्कर रवाना करना चाहा तो खुद भी सवारी पर सवार हो गए हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु। तो उस सवारी की लगाम हजरत मौला अली करमल्लाहु तआला वजहुल करीम थाम लेते हैं और अर्ज करते हैं, इला अईना या खलीफत रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ए अल्लाह के रसूल के खलीफा, कहाँ का इरादा रखते हैं? तो हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु ने अपना इरादा जाहिर किया कि मैं एक इस लश्कर इस्लाम के साथ साथ शरीक होकर राह खुदा में जिहाद करूंगा। तो हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु को हज़रत मौला अली करमल्लाहु ताला वजहुल करीम अर्ज़ करते हैं कि हुजूर, आपका लश्कर में जाना और फिर आपको कुछ हो जाए यानी आप शहीद हो जाएं तो ये किसी भी तौर पर हमसे बर्दाश्त नहीं होगा।
अल्लाहु अकबर।
वजह क्या है? अर्ज करते हैं कि आपके बगैर इस वक्त दीन इस्लाम का निज़ाम कोई बेहतर तरीके से चला नहीं सकेगा, इसलिए हम आपको खोना नहीं चाहते, आपके वजूद से हम महरूम होने का तस्वुर भी नहीं कर सकते, लिहाजा अभी हम मौजूद हैं, आप मदीने मुनव्वरा में ही।
क्या बात है, क्या बात है, यानी ये मोहब्बत हजरत अली रजी अल्लाह तआला ने ये कर रहे हैं।
मौला अली करमल्लाहु तआला वजहुल करीम अपनी मोहब्बत का भी इजहार कर रहे हैं, साथ ही साथ सिद्दीक अकबर रजी अल्लाह तआला ने जो अहमियत है,
वाह वाह,
सरकारी दो आलम सल्लल्लाहु अलैहि वसल्लम का जो सुबह शाम के औकात देखे हैं, आप सल्लल्लाहु अलैहि वसल्लम की खुसूसी मुशावरतें जो सिद्दीक अकबर रजी अल्लाह अन्हु के साथ हुआ करती थी, तो दीन इस्लाम को मनहज नबूवत के मुताबिक मुसलमानों की अब जो रहनुमाई इस वक्त जो हस्ती कर सकते हैं तो वो
हजरत सिद्दीक अकबर,
वो आप, लिहाजा आप इस वक्त लश्कर इस्लाम के साथ साथ सिपाही की हैसियत से या सिपा सलार की हैसियत से ना जाएं, इस वक्त हम मौजूद।
क्या बात है, सुभान अल्लाह। परेशान के नाजरीन, सिद्दीक अकबर रज़ी अल्लाह तआला ने जो बहुत बड़े बहादुर थे और इसका भी बरमना ऐलान खुद हजरत अली करम अल्लाह तआला वजहुल करीम वो किया करते थे, बल्कि असहाब को बताया करते थे और अपने दौरे खिलाफत में भी इस चीज़ का इजहार फरमाते कि सहाबा में सबसे जो बहादुर तरीन इंसान, बहादुर सहाबी, तो वो हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला। इसी तरह सहाबा आपके इल्म के हवाले से भी यही कहते हैं कि सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु जो कुरान पाक के बहुत बड़े आलिम हैं और बहुत बड़ा इल्म रखने वाले हैं और रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम की तरबियत से, आपके फैज से आपको इल्म का वो हिस्सा मिला है कि आप इसमें भी बहुत बड़ा दर्जा रखते थे। बल्कि जब सूरत इदा जा नसरुल्लाह वल फतह, सूरह नसर ये नाजिल हुई तो सजा साहब बड़ी एक खुशी का समा था ये सूरत मुबारका कि अल्लाह की तरफ से फतह आई और नुसरत मिली। وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا, फरमाया कि अब लोगों की फौजें दीन के अंदर दाखिल हो जाएंगी, इतने लोग दीन में आ जाएंगे कि फौज दर फौज लोग दीन कबूल करेंगे। अब ये एक तो खुशी का मामला था कि भी लोग इतने दीन को कबूल करेंगे, लेकिन सिद्दीक अकबर रज़ी अल्लाह तआला अन्हु आप रोने लग जाते हैं। आपसे पूछा गया कि ये मौका खुशी का है, इस्लाम की सरबुलंदी का है और आप रो रहे हैं, क्या वजह है? तो फरमाते हैं कि इस सूरत के ये कलिमात में जो ये इरशाद फरमाया गया ना, इसमें ये इशारा और एक तरह का ये मौजूद है कि अब नबी सल्लल्लाहु अलैहि वसल्लम बहुत जल्द दुनिया से पर्दा फरमा जाएंगे, अब दुनिया से विसाल फरमा जाएंगे। लोग हैरान हुए कि ये कैसे आप कह रहे हैं? तो आपने फरमाया, नबी जो आते हैं लोगों की रहनुमाई और हिदायत के लिए और उनको ईमान और हिदायत के रास्ते पर चलाने के लिए आते गए, तो जब यहाँ फरमा दिया फौज दर फौज अब लोग दीन के अंदर आ जाएंगे तो फिर वो नबी के गोया के विसाल का वक्त वो करीब आ जाता। अल्लाह अकबर, क्या कहेंगे सजाद साहब, ऐसा इल्म सिद्दीक अकबर रज़ी अल्लाह तआला।
सैयदना सिद्दीक अकबर रज़ी अल्लाह तआला अन्हु رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم کے مزاج شناس تھے، سرکار صلی اللہ تعالیٰ علیہ وسلم کے مزاج کو سمجھتے تھے، اور پھر جو ایک خاص قربت آپ کو نصیب تھی اور خاص یوں سمجھے کہ راز اور خاص امور جو آپ جانتے تھے وہ کوئی اور دیگر صحابہ نہیں جانتے تھے، آپ کے افضلیت کی، آپ کے اول ہونے کی، آپ کو سب سے بلند و برتر رکھنے کی ایک وجہ صحابہ یہ بھی بیان کرتے تھے کہ جب بھی سرکار صلی اللہ تعالی علیہ وسلم کوئی رائے لیتے، مشورہ لیتے، تو حضرت سیدنا صدیق اکبر، سیدنا فاروق اعظم ان سے رائے لیتے، پھر سرکار صلی اللہ تعالیٰ علیہ وسلم فرماتے کہ صدیق اکبر نے یوں کہا، فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے یوں کہا، تو یہ چیز صحابہ کے دلوں میں راسخ ہو چکی تھی اور وہ جانتے تھے کہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ سرکار کے مزاج شناس ہیں. اسی طرح کی جس طرح آپ نے یہ آیت بیان کی، اسی طرح کی ایک آیت الیوم اکملت لکم دینکم کے متعلق بھی آیا ہے
جی.
کہ جب سرکار صلی اللہ تعالیٰ علیہ وسلم پر یہ آیت نازل ہوئی کہ آج کے دن تمہارے لیے تمہارے دین کو مکمل کر دیا گیا، تو تمام لوگ خوش ہو رہے تھے کہ آج ہمارا دین کامل ہو گیا. صدیق اکبر رضی اللہ تعالی عنہ اس وقت گریہ اوزاری کر رہے تھے.
کیا بات!
تو جب آپ سے وجہ پوچھی گئی تو آپ نے یہی وجہ ارشاد فرمائی کہ جب سرکار صلی اللہ تعالی علیہ وسلم دین اسلام کو لائے اور اس کی ترویج اور ارشاد کے لیے آئے تھے اور آج کے دن دین اسلام کی تکمیل ہو گئی، تو گویا کہ سرکار جس مقصد کے لیے مبعوث ہوئے وہ مقصد پورا ہو چکا،
پورا ہو،
تو اب سرکار صلی اللہ تعالی علیہ وسلم کا سفر آخرت ہوگا اور ان قریب ہم سے جدا ہو جائے
جدا ہو جائیں.
تو یہ جو سمجھنا ہے اور یہ جو مزاج شناسی ہے، یہ وہی سمجھ سکتا ہے جس کو سرکار صلی اللہ تعالی علیہ وسلم کا انتہائی قرب قرب حاصل ہوا.
سبحان اللہ! اور ایسا ہی جب صلح حدیبیہ کے موقع پر حضرت عمر رضی اللہ تعالیٰ عنہ نے جب دیکھا کہ رسول اللہ صلی اللہ علیہ وسلم صلح فرما رہے ہیں اور یہ ارادہ کر رہے ہیں کہ اس دفعہ عمرہ ہم نہیں کرتے، واپسی چلے جاتے ہیں، تو حضرت عمر رضی اللہ تعالیٰ عنہ کی اپنی طبیعت ایک تھی، تو یا رسول اللہ صلی اللہ علیہ وسلم ہم حق پر نہیں ہیں، تو بالکل ہیں حق پر، پھر یہ معاملہ آپ ہمیں حکم فرمائیں. تو نبی کریم صلی اللہ علیہ وسلم نے جیسے ہی جواب دیا نا، تو یہ یہاں سے بھی نکل کے صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے پاس، اچھا وہاں بھی جا کر کیا ہم حق پر نہیں؟ انہوں نے کہا بالکل ایسے ہیں. تو پھر یہ کیوں معاملہ ہو رہا ہے، یعنی کیوں صلح کی جا رہی ہے، ہمیں حکم دیں حضور علیہ السلام. جو جواب نبی کریم علیہ السلام نے دیا وہی صدیق اکبر رضی اللہ تعالیٰ عنہ، یعنی صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا جواب سنا تو حضرت عمر رضی اللہ تعالیٰ عنہ پھر جیسے اطمینان، ایک سکون والی کیفیت میں آ جاتے ہیں.
اس میں شفیق صاحب مسئلہ یہ ہے کہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ کے پاس ہر چیز کا جزیہ ہوتا تھا،
یعنی
سرکار کا فرمان ہوتا تھا. روایتوں میں آیا کہ ایک مرتبہ حضرت عمرو بن عاص رضی اللہ تعالیٰ عنہ کو سرکار نے ایک سریے کا، یعنی آپ خود سرکار شرکت نہیں فرمائی، لشکر بھیجا، اس میں حضرت عمرو بن عاص کو امیر بنایا، اور اس لشکر میں حضرت سیدنا صدیق اکبر اور فاروق اعظم رضی اللہ تعالیٰ عنہ دونوں شامل تھے،
دونوں شامل،
اور امیر تھے حضرت عمرو بن عاص رضی اللہ تعالیٰ عنہ. جب ایک جگہ پر پڑاؤ ہوا تو حضرت عمرو بن عاص رضی اللہ تعالیٰ عنہ نے حکم فرمایا کہ کوئی بھی لشکر کا شخص آگ نہیں جلائے گا. تو حضرت سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کو اس پر حیرت ہوئی اور فرمانے لگے یہ کیا بات ہوئی کہ کوئی آگ نہیں جلائے گا؟ تو آپ کو غصہ آیا کہ یہ آپ نے کیا حکم دے دیا کوئی آگ نہیں جلائے گا. تو سیدنا صدیق اکبر نے فاروق اعظم سے فرمایا کہ اے فاروق اعظم، آپ ٹھنڈے ہوں، کیا آپ کو نہیں معلوم کہ سرکار صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ یہ عمرو بن عاص جنگ کے امور کے ماہر ہیں، تو اب انہوں نے اگر یہ حکم دیا ہے تو اس میں کوئی جنگی مہارت کا نقطہ ہے، تو اس لیے آپ خاموش رہیں. تو اب یہ دیکھیں نا کہ حضرت سیدنا صدیق اکبر کے پاس سرکار کی ایک بات تھی، تو یہ وہ چیز تھی کہ ہر ہر معاملے میں صدیق اکبر کے پاس سرکار کی رہنمائی موجود تھی، تو وہ پھر کیسے ایک دوسرے کے مزاج شناس نہیں ہوں؟
سبحان اللہ! سبحان اللہ!
شفیق صاحب، نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی طبیعت مبارک، مزاج شناسی، جو صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو حضور کی طبیعت مبارک سے جو آگاہی تھی، اور آپ صلی اللہ تعالیٰ علیہ وسلم کیا چاہتے ہیں، अपने उम्मती को कैसा बनता हुआ देखना पसंद फरमाते हैं, तो हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु इस हवाले से भी दीगर सहाबा इकराम अलैहिम रिदवान से अपनी एक इम्तियाजी शान रखते हैं। मुस्लिम शरीफ की रिवायत है, सरकार दो आलम सल्लल्लाहु ताला अलैहि वसल्लम अपने सहाबा इकराम अलैहिम रिदवान के माबेन जलवा फरमा है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के ज़बान अथर से एक सवाल होता है, मन असबहा मिनकुमुल यौमा साइमन, आज तुम में से रोज़ा किसने रखा है?
सही।
قال ابو بکر انا।
वाह।
तो हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का सवाल हो और जवाब में सबकी तरफ से ला आ जाए
और इनका आना
और इनका कहना है कि आना या रसूल अल्लाह मैंने रोज़ा रखा। फिर सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम इशाद फरमाते हैं, फमन तबिया मिनकुमुल यौमा जनाज़तन, आज जनाजे में तुम में से किसकी शिरकत हुई है? मदीने मुनव्वरा में दीगर अतराफ में भी इंतकाल होते थे तो कहीं ना कहीं जनाजे का मौका मिलता रहता था, तो आज तुम में से किसी ने जनाजे में शिरकत की है? तो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु इस सवाल के जवाब में अर्ज करते हैं,
अल्लाह को सुभान
या रसूलल्लाह जनाजा भी पढ़ने का आज मुझे मौका मिला है।
क्या बात।
नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम फिर एक और सवाल इरशाद फरमाते हैं, फमन अतअमा मिनकुमुल यौमा मिस्कीनन, आज किसी मिस्कीन को किसी ने तुम में से खाना खिलाया? तो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु इस सवाल के भी जवाब में अर्ज करते हैं, आना या रसूल अल्लाह मुझे आज किसी मिस्कीन को खाना खिलाने का,
खुद रोजा रखा है और मिस्कीन को खाना खिला,
मिस्कीन को खाना खिला। फिर एक और सवाल सरकार दो आलम सल्लल्लाहु ताला अलैहि वाली वसल्लम ने फरमाया, फमन आदा मिनकुमुल यौमा मरीदन, किसी मरीज की तुम में से किसी ने आज इयादत की है? तो इस सवाल के भी जवाब में हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु ने अर्ज किया, अना कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये सआदत भी मुझे मिली है कि मैंने किसी मरीज की इयादत की है। तो इस पे आका दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मजतमअना फी मरीइन इल्ला दखल अल जन्ना,
वाह
सुभान अल्लाह, ये बातें जिस आदमी में भी जमा होंगी वो जन्नत में दाखिल हो जाएगा।
क्या बात।
यानी हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु की हस्ती देखें कि जो अमल सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम अपने उम्मतियों में देखना चाह रहे हैं,
देखना।
अब ये आप सल्लल्लाहु अलैहि वसल्लम ने पहले से नहीं कहा था कि तुमने रोजा ये रखना है, तुमने मिस्कीन को खाना
और ये सवालात होने
और ये सवालात होंगे, लिहाजा तुम पहले से तैयारी करके आना तो तुम्हारी शान जाहिर हो जाएगी। नहीं, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने आज सवाल किया है जिसका पहले कोई तस्करा नहीं था, और सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु इतने हुजूर की पसंद को मद्देनजर रखते हैं कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम किसी भी सवाल के जवाब में ये नहीं आया कि आज किसी ने भी रोज़ा नहीं रखा।
और ये नहीं, ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तालीमात पर ही अमल पैना होना है, और ये आप सल्लल्लाहु अलैहि वसल्लम का उनसे सवाल पूछना ये भी एक तरगीब के लिए है, और ये अल्हम्दुलिल्लाह मशायख इज़ाम का ये तरीका कर रहा है। हमारे भी इस दीनी माहौल में नेक आमाल का रिसाला जो है उसमें भी सवाल जवाबात की सूरत में, ताकि अगर आदमी नहीं कुछ अमल करता तो कम अज कम उसको पढ़े देखे और उसकी तरफ कुछ बढ़ता रहेगा कि हाँ इस सवाल का जवाब भी हाँ, इस सवाल का जवाब भी हाँ, इस सवाल का जवाब भी हाँ। तो ये तभी है जब इल्म में भी इजाफा हो, इल्म भी हो साथ साथ अमल का भी जज्बा हो। कुरबान जैसे सिद्दीक अकबर रज़ी अल्लाह तआला अन्हु, जमील साहब ने बड़ी प्यारी बात छेड़ दी है, मैं कहता हूँ कि जब वो सदका करने का जो मौका था जिसमें हजरत उमर रज़ी अल्लाह को ताला अन्हु आए कि मैं आधा माल लेकर आ जाऊँ, ठीक है। अब यहाँ भी मिजाज शरीफ के अंदर ये देखें कि हुजूर का सवाल किया है, सवाल ये नहीं है कि कौन क्या लेकर आया है, सवाल ये कि कौन घर पे क्या छोड़ कर आया। लेकिन कुर्बान जाए प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ पर भी गोया के जीतने की बशारत देनी थी या सनद देनी थी, जो कि हजरत उमर ये गोया के ख्वाहिश लेकर आए थे कि आज मैं आगे बढ़ जाऊँगा, जिंदगी भर कोशिशें नेक आमाल में करता रहा हूं, लेकिन मैं आगे नहीं बढ़ सका सिद्दीक अकबर से, आज आगे बढ़ जाऊंगा। और अपने माल को आधा आधा करना, वो आधा माल भी इतना था कि सिद्दीक अकबर के पूरे माल से भी कई गुना ज्यादा उनका वो आधा माल था, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सवाल ये फरमाया अपने घर क्या छोड़ कर आए, तो कहते हैं आधा या रसूलुल्लाह, आधा लेकर आए आधा। और यही सवाल जब हजरत अबू बकर सिद्दीक से होता है तो आप क्या ही खूब फरमाते हैं, घर वालों के लिए मैंने अल्लाह और उसके रसूल के लिए बाकी जो कुछ था वो आपके कदमों में लाकर जो है वो हाजिर कर दिया है। तो ये भी हुजूर अलैहिस्सलाम के मिजाज शनास होना कि आप क्या पूछेंगे वो गोया के पहले से ही उसका जवाब लेकर बारगाह रिसालत में हाजिर हो जाते हैं।
हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हो ने जो रसूल अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की खिदमत में जो अपना माल खर्च किया है, तो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम इसका बरमला इजहार भी फरमाया करते थे और हज़रत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हो की इस एतबार से भी अजमत व शान का इजहार फरमाया कि लोगों में अपने माल के ज़रिए अपनी खिदमात के ज़रिए जिस शख्स ने मेरे साथ सबसे ज्यादा भलाई की है वो अबू बकर हैं। और एक रिवायत में नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया मा नफ़ानी मालू अबी बकर, किसी माल ने मुझे इतना फायदा नहीं पहुंचाया जितना फायदा अबू बकर के माल ने पहुंचाया है। इस फरमान को सुनकर हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हो कि जो अपने अल्फाज थे कि यानी हुजूर इतना सराह रहे हैं कि जितना अबू बकर के माल ने मुझे फायदा पहुंचाया किसी के माल ने फायदा नहीं पहुंचाया, तो अर्ज करते हैं हल अना व माली इल्ला लका या रसूल अल्लाह, या रसूल अल्लाह मेरा माल सब आप ही के लिए तो है।
क्या बात है, और ये आपकी दरीना ख्वाहिश थी कि मेरा माल हो सरकार अलैहिस्सलाम की जात को, दीन के लिए भी जहां जरूरत पड़ती है और हुजूर अलैहिस्सलाम की जाते अकदस पर गोया कि हर वक्त ये माल लेकर हाजिर रहना, अपना माल खर्च करना, या रसूलल्लाह आपकी बारगाह आपकी मजलिस हो और मैं बैठा रहूं बस आपको देखता रहूं, और ये सादतें हजरत सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु ने पाई। और सजाद साहब उम्र का भी एक देखें तो हिजरत रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब फरमा रहे हैं तो आपकी उम्र मुबारक 53 साल जब आपने हिजरत फरमाई, सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु की उम्र 51 साल, बज़ाहिर उम्र में कोई बहुत बड़ा फर्क नहीं है, और लेकिन इस तरह फिर भी साथ एक खादिम की हैसियत से आज 1100 रुपये जाते हैं आदमी तो नीचे देख के ही बस नियत करता है कि यही दुआ कर लूँ बरकत इसकी हासिल हो जाएंगी, लेकिन वहाँ के सफ़र पर जाना फिर इस उम्र में अपने कंधों पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को लेकर जाना, और रास्ते में भी अगर कोई पूछता है यानी सिद्दीक अकबर को ये कितना एक खौफ रहता कि कोई हमें दुश्मन ना मिले, कभी आगे कभी पीछे कभी दाएं बाएं होते हैं, बल्कि कोई अगर पूछता भी रास्ते में कि भाई ये कौन है आपके साथी कौन है, लोगों ने तो ऐलान किए थे कि जो उनको पकड़ेगा उनको हम इतने इतने इनामात देंगे, तो आपका वो जवाब भी बड़ा एक कितना खूबसूरत के हाजर रजुलु यहदीन सबील, यानी आम लोग जो रास्ता दिखाने वाले हादी लोग ये समझते थे अच्छा इनको कोई रास्ता दिखाने वाला है, लेकिन आपकी नियत के हकीकी रास्ता तो यही दिखाने वाला है, रहबर तो हमारे यही हैं जो सीधी राह दिखाने वाली है, जो सीधी राह जन्नत की तरफ जाने वाली है।
तो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हो सिर्फ अल्फाज के ज़ाहिरी जो माना जो आदमी समझ रहा था रहबर कि इनको रास्ता नहीं पता तो वो रास्ता दिखाने वाले हैं, सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हो हकीकी माना मुराद लिए हुए थे कि यही वो मुबारक हस्ती है कि जो अल्लाह तबारक व ताला तक हमें लेकर जाने वाली है।
सुभानअल्लाह। सज्जाद साहब खलीफा बन गए जब खिलाफत के उमूर भी आपके सुपुर्द हो गए, तो आम अगर हम पढ़ते हैं बादशाहों के वाकियात और इस तरह की उनकी ज़िंदगी के लाइफ स्टाइल फिर ये होते हैं, आज दुनिया में किसी को थोड़ा बहुत कोई ओहदा मनसब मिलता है तो उसके अंदाज ही जुदागाना हो जाते हैं, लेकिन ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के नायब और खलीफा और मुसलमानों के तमाम दीनी और दुनियावी मामलात आपके गोया के सुपुर्द हो गए, तो फिर उसके बाद आपके अंदाज़े ज़िंदगी ये क्या कैफियत वाला था?
हज़रत सैयदना सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्होंने खिलाफत का जो मनसब है ये संभाला ही मुसलमानों की खैर खई के जज्बे के तहत है, वरना आप खुद फरमाते हैं कि मुझे तो कभी ख्याल ही नहीं आया था कि मैं रसूलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम का यूं नायब या खलीफा या खिलाफत के अमूर जो है वो मुझे मिलेंगे, मुझे तो कभी इसका ख्याल ही नहीं आया, ये तो आप लोगों ने मुझे जो है वो इस मनसब पर बिठा दिया या ये मनसब अता कर दिया, तो मैं इसलिए मुसलमानों की खैर खही के जज्बे के तहत ही इसको मैंने संभाल लिया, इतनी बड़ी बारे गिरा को बड़े भारी बोझ को। तो पहला फ़र्क आम बादशाहों में या आम जो है वो मनसब वालों में, और हजरत सैयदना सिद्दीक के अकबर रदी अल्लाह तआला अन्हु के मनसब में यही है कि लोग ख्वाहिश करके मनसब लेते हैं, लेकिन सिद्दीक अकबर रदी अल्लाह तआला अन्हु को मनसब की कोई ख्वाहिश नहीं थी। आप रदी अल्लाह तआला अन्हु जब खलीफा बने तो आपने पहले खुतबे में ही इरशाद फरमाया कि ऐ लोगो, आपने मुझे खलीफा तो बना दिया लेकिन मैं अपने आप को इसका अहल नहीं समझता हूँ। ये आप देखें,
आजी थी आप,
आजी थी आपकी कि ये आपने मुझे जिम्मेदारी दे दी। और फिर आपने फरमाया कि जब तक मैं राहे हिदायत पर रहूं, सीधे रास्ते पर रहूं, तो उस वक्त तक तो मेरे मुआविन और मददगार बनना, और जब मैं रास्ते से हटूं तो मेरी इसलाह कर देना। और आपने बहुत मुख्तसर खुतबा इरशाद फरमाया,
ये बहुत बड़ी बात है।
और मगर
साहब, एक बंदे को इतना बड़ा मनसब मिले और फिर वो लोगों के सामने अपने आप को भी गोया के इसलाह के लिए यूं पेश करे कि मेरी गलती, यानी जहां अल्लाह और उसके रसूल के हुक्म के कोई खिलाफ वर्जी हो, ये एक तरह की सिखाना भी मकसूद था
जी। ये तालीम थी ना कि मैं तुम्हारा रहबर और रहनुमा हूँ, लेकिन जब तक सीधे रास्ते पर चलूंगा तो रहबर रहनुमा, और अगर सीधे रास्ते से हटना चाहूँ तो उस वक्त भी मेरी खैर खई करना, मुझे सीधा रास्ता बता देना। यानी ये मत समझना कि मैं मनसब पर हूँ तो अब मैं अगर सीधे रास्ते से हटकर चल रहा हूँ तो अब आप खामोश रहे, नहीं, मेरी इसलाह कर दें। और फिर फरमाया कि मैं जब तक अल्लाह और उसके रसूल की इतात व फरमा बरदारी करूँ तो उस वक्त मेरी इतात तुम्हारे ऊपर लाजिम है, और जब मैं अल्लाह और उसके रसूल की इताअत से हट जाऊं तो उस वक्त तुम्हारे ऊपर मेरी इताअत लाजिम नहीं है। तो आपने अपना भी एक तरीका कार बयान कर दिया कि देखे, मैं अगर खलीफा हूं तो मैंने इस रास्ते पर चलना है, और अगर आप मेरी रियाया हैं तो आपने भी, जब तक मैं इस रास्ते पर हूँ तो आपके ऊपर मेरी इत्तेबा जरूरी है, लेकिन जब मैं इस रास्ते से हट जाऊं तो फिर तुम्हारे ऊपर भी मेरी इताअत लाजिम नहीं होगी।
नहीं होगी।
ये तो आपका एक यानी मुख्तसर जामे और तमाम दुनिया के हुक्मरानों को कियामत तक के लिए सबक है कि लंबी चौड़ी तकरीरें करने की बजाय अपने आप को पेश करें, अपने अमल को पेश करें, और फिर लोगों को दावत दें कि अगर मैं इस अमल से हट जाऊं तो फिर मैं खुद ही इस मनसब का अहल नहीं रहूंगा। और फिर जहां तक आपकी तर्ज जिंदगी का ताल्लुक है, तो आप खलीफा बने तो दूसरे दिन आप जो है वो कुछ कपड़े लेकर जो है वो बाजार की तरफ जा रहे हैं
खरीदो फरोख्त
करने के लिए, तो सैयदना फारूक आजम रदी अल्लाह तआला उन्होंने फरमाया कि हजरत कहाँ का इरादा है? इरशाद फरमाया कि खलीफा बना हूँ, अमीरुल मोमिनीन बना हूँ, लेकिन घर का गुजर औकात भी तो करना है, तो इसलिए तिजारत करने के लिए जा रहा हूँ। आपने फरमाया कि आप चलिए, वापस चलिए, और जहाँ तक आपके गुजर औकात का ताल्लुक है तो वो हम आपके लिए इंतजाम कर देते हैं। और फिर जो है वो बैतुल माल से आपकी एक औसत दर्जे की एक शख्स की जो खाना पीना जो जिंदगी होती है,
एक आम नॉर्मल
आदमी की जरूरियात जिंदगी का सामान होता है, वो आपके लिए मुकर्रर कर दिया गया। और फिर वो क्या था, वो उसका अंदाजा आपके आखिरी वक्त में होता है कि आपने अपनी जो है वो प्यारी बेटी हजरत सैयदा आयशा रजी अल्लाह ताला अन्हा से फरमाया कि ये जो ऊंटनी है जिसके ऊपर पानी भर कर लाते हैं, और ये जो प्याला जिसमें हम पानी पीते हैं, और ये जो दो चादरें मैंने ओढ़ी हुई हैं, ये बैतुल माल की हैं।
अल्लाह,
इसके अलावा कोई भी चीज हमारे पास बैतुल माल की
नहीं है।
और फिर जब मेरा विसाल हो जाए तो आप ये चीजें फारूक आजम रदी अल्लाह ताला अनु के सिपुर्द कर देना, क्योंकि जब तक मैं जिंदा हूँ, खलीफा हूँ, तो उस वक्त तक मुझे बैतुल माल की ये चीजें इस्तेमाल करने का हक है, और जब मेरा इंतकाल हो जाएगा तो मुझे अमीर होने की हैसियत से, खलीफा होने की हैसियत से ये चीजें मिली हुई थी, जब मेरा इंतकाल, मैं नहीं रहूंगा तो फिर ये चीजें भी यहाँ नहीं रहेंगी, बल्कि मुसलमानों के बैतुल माल में जमा करवा।
अल्लाह अकबर, किस कदर ये अमानत की हिफाजत है, और अपने मनसब के एतबार से फिर जो उसकी जिम्मेदारियां बनती थी, ये क्यों ना हो, क्योंकि उन्होंने बराह रास्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इन चीजों के हवाले से आपसे تربیت پائی ہے اور رسول اللہ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے جس انداز سے انہیں سکھایا اور تربیت کی، اس طرح انہوں نے امت کے سامنے بھی اپنا یہ کردار یہ پیش فرمایا ہے۔ اللہ ہمیں ان کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے۔ ایک عام آدمی کے لیے بھی ان کی زندگیاں وہ رہنمائی کی حیثیت سے ہیں، ہدایت ہی ہدایت ہے، رہنمائی ہی رہنمائی ہے، تقوی پرہیزگاری۔ وَسَيُجَنَّبُهَا الْأَتْقَى، قرآن نے اتقیٰ جسے فرمایا وہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی ذات ہے۔ اِنَّ أَكْرَمَكُمْ عِنْدَ اللَّهِ أَتْقَاكُمْ، تم میں سے اللہ کے نزدیک سب سے عزت والا وہ ہے جو تم میں سے سب سے زیادہ اللہ سے ڈرنے والا ہے۔ اور دوسرے مقام پر یہی اتقا قرآن صدیق اکبر رضی اللہ تعالیٰ عنہ کو فرما رہا ہے۔ اللہ ہمیں بھی ایسا تقویٰ پرہیزگاری نصیب فرمائے اور ایسی زندگی ہمیں بھی گزارنے بسر کرنے کی توفیق عطا فرمائے۔ آمین بجاہ نبی صلی اللہ علیہ وسلم۔
چاہیے گر دین و دنیا میں سکو دل کی خوشی، صحبت علماء میں آ کر سیکھو باتیں علم کی۔